नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निराजन परियार। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय र रेडियो धनगढीको सहकार्यमा तयार पारिएको हो। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:35 बजेसम्म रेडियो धनगढी 90.5 MHz धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्थासँगै प्रदेश स्तरीय मानव अधिकार अनुगमन समितिले कसरी काम गरिरहेको छ भन्ने विषयमा केन्द्रित गरेका छौँ। प्रदेश स्तरीय मानव अधिकार अनुगमन समितिले कसरी काम गरिरहेको छ भनेर मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तथा प्रदेश स्तरीय मानव अधिकार अनुगमन समितिका संयोजक झङ्कर बहादुर राव लगायतका व्यक्तिहरूसँग गरिएको कुराकानी।
समग्र क्षेत्रहरूको चाहिँ अलि व्यवस्थापन जुन रूपमा हुनुपर्छ त्यो नभएको कारणले संक्रमणको दर बढ्दैछ र यसले गर्दाखेरिमा यसले समग्र यहाँको जनजीवनलाई असर पारेको छ।
साथमा कोरोना भाइरस लगायत मानव अधिकार समाचार प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका रोकथामका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन्। कोरोना संक्रमित बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशका 4 जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीमा निषेधाज्ञा जारी गरिएको हो। तीमध्ये कहीँ पूर्ण र कहीँ आंशिक निषेधाज्ञा जारी गरिएको छ। मुलुकभर कोरोना संक्रमण फैलिरहेको अवस्थामा मानवीय जनजीवन एउटा संक्रमण युगमा भिडिरहेको अवस्थामा छ। संक्रमण दैनिक बढ्दै गएको अवस्थामा कुनै राष्ट्रले कोरोना विरुद्ध भ्याक्सिन परीक्षण भइरहेको वा कुनै राष्ट्रले सफल परीक्षणको दावी गरेसँगै यथार्थ र विश्वासिलो खबर के हो भन्ने कुरामा अन्यलो भइरहेको अवस्था छ। धेरै जिल्ला, नगरपालिका, गाउँपालिका लगायतका ठाउँमा लकडाउन र सिल गरिएको छ, तर परीक्षणको दायरा भने फराकिलो हुन सकेको छैन। यस्तो अवस्थामा नागरिक आफै पनि सजग हुन जरुरी छ। यसै सन्दर्भमा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तथा प्रदेश स्तरीय मानव अधिकार अनुगमन समितिका संयोजक झङ्कर बहादुर रावलसँग कुरा गरेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ।
धन्यवाद।
सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको पछिल्लो अवस्था कस्तो छ?
अब सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्थालाई हामीले चाहिँ हेर्दाखेरिमा अब खास गरी राष्ट्रिय मानव अधिकार आयोगले समग्र मानव अधिकारको अवस्थालाई हेर्दाखेरिमा यसले आफ्नो जुन प्रकारले काम गर्दछ, जुन तरिकाले, जुन कार्यपद्धतिबाट काम गर्दछ, त्यसको आधारमा, प्राप्त तथ्यको आधारमा समग्र मानव अधिकारको अवस्था मूल्याङ्कन गर्ने र त्यसको विश्लेषण गर्ने हो। यस सन्दर्भमा भन्दाखेरि सुदूरपश्चिममा विशेष गरेर अब पछिल्लो समयमा जुन किसिमको COVID-19 जुन तपाईँको चाहिँ नेपालमा अब विगत 5 महिनादेखि यो संक्रमणको दर जुन बढ्दैछ, पछिल्लो समयमा खास गरी भारत आप्रवासनबाट जुन नागरिकहरू नेपालमा असुरक्षित तरिकाले प्रवेश गरेका छन् र उहाँहरूलाई उहाँहरूको विशेष गरेर परीक्षणका कुराहरू, स्वास्थ्य उपचारका कुराहरू लगायत यी समग्र क्षेत्रहरूको चाहिँ अलि व्यवस्थापन जुन रूपमा हुनुपर्छ त्यो नभएको कारणले संक्रमणको दर बढ्दैछ र यसले गर्दाखेरिमा यसले समग्र यहाँको जनजीवनलाई असर पारेको छ। खास गरी ज्येष्ठ नागरिक भयो, गर्भवती महिलाहरू भयो, त्यसै गरी गरिब र विपन्न वर्ग जो दैनिक ज्यालादारीमा अथवा दैनिक तपाईँको जीवनयापनको लागि गुजारा गर्नुपर्ने जुन अवस्था छ त्यसबाट पनि वञ्चित छन् र साथसाथै तपाईँको कृषिजन्य उत्पादनहरू र अन्य क्षेत्रमा पनि यसको मुख्य प्रभाव परेको छ। त्यसै गरेर अर्को कुरा भन्दाखेरिमा पछिल्लो समयमा जुन किसिमको बाढी पहिरो, अछाम, बाजुरा लगायत यो प्रदेशका अन्य ठाउँहरूमा, तराईका विभिन्न क्षेत्रहरूमा, खास गरी कैलालीको, भजनी, त्यसै गरी टिकापुर क्षेत्रहरू र अन्य जुन किसिमको जो नदी प्रभावित क्षेत्रहरू छन् ती क्षेत्रहरूमा चाहिँ ठुलो जनधनको नोक्सान भएको छ। त्यसले गर्दाखेरिमा अब हामीले समग्र मानव अधिकारको अवस्था कस्तो छ भन्ने सन्दर्भमा हेर्दाखेरिमा यसमा दुईटा कुराहरू पनि हामीले हेर्छौँ, जसमा मानव अधिकारको प्रोटेक्सन र प्रमोसन गर्नको लागि जुन किसिमले राज्यका निकायहरूसँग सम्बन्धित जति पनि तपाईँको चाहिँ अङ्गहरू छन् तीसँग तिनका काम कारवाहीहरू पनि जोडिएको हुन्छ। त्यो भएको हुनाले चाहिँ एउटा मानव अधिकारलाई चाहिँ सामान्य रूपमा ल्याउनको लागि जुन किसिमले चाहिँ राज्यका निकायहरूको सक्रियता छ र साथसाथै त्यसबाट प्रभावितहरूको अवस्था छ, यो हिसाबले गर्ने हो भनेपछि अवस्था हामीले चाहिँ सामान्य छैन भन्नुपर्छ। समग्रमा हामीले भन्दाखेरिमा यही छैन। र अर्को कुरो चाहिँ हामीले चाहिँ यो बिचमा अब अन्य हामीले चाहिँ अपराधिक घटनाहरू, महिला हिंसा घटनाहरू भयो, त्यसै गरी चाहिँ महिला तथा बालबालिकाहरूमाथि हुने बलात्कारका यौन हिंसाजन्य घटनाहरू भयो र अहिले अब न्यायपालिका पनि सक्रिय छैन, अर्धन्यायिक निकायहरू पनि सक्रिय छैन, यस्तो अवस्थामा राइट टु जस्टिस जो न्याय पाउने नागरिकले सहज रूपमा जुन न्याय पाउनुपर्ने अवस्था छ त्यो पनि तपाईँको चाहिँ सहज रूपमा प्राप्त गर्न सकेका छैनन्। अरू सर्भिस डेलिभरी गर्ने निकायहरू जो सरकारी अरू निकायहरू छन् जो दैनिक नागरिकको जीवनसँग दैनिकसँग जोडिएका जस्तो तपाईँको चाहिँ हस्पिटल भयो, त्यसै गरी तपाईँको चाहिँ अरू तपाईँको मालपोत भयो, यातायात भयो र अन्य निकायहरूबाट पनि जुन किसिमले फङ्सन राम्रोसँग हुनुपर्छ त्यो हुन नसकेका कारणले गर्दाखेरिमा नागरिकको दैनिकै पनि जीवन जुन कष्टकर छ, जो संविधान र कानुनले नागरिकलाई एउटा मानव अधिकार एउटा फन्डामेन्टल राइटको रूपमा जुन ग्यारेन्टी गरेको छ त्यसको पनि सहज रूपमा उपभोग गर्न सकेको अवस्था छैन।
जस्तो पछिल्लो समय COVID-19 गर्दा बढी कुन क्षेत्र प्रभावित भएको जस्तो यहाँलाई लागिरहेछ अहिले?
अब कोभिडले पछिल्लो समयमा हामीले चाहिँ यसको प्रायोरिटाइज गर्दाखेरिमा प्राथमिकता हेर्दाखेरिमा समग्र क्षेत्र नै यसले प्रभाव पारेको छ। अब थोर धेर भन्ने कुराहरू होला यसको चाहिँ आकलन गर्दाखेरिमा, विशेष गरेर चाहिँ यो पेसा व्यवसाय क्षेत्र जो दैनिकी तपाईँको चाहिँ ज्यालादारी गर्नुपर्ने क्षेत्रहरू छ, व्यापारिक प्रतिष्ठानहरू छन्, औद्योगिक क्षेत्रहरू चाहिँ तपाईँको चाहिँ त्यस्तै किसिमले प्रभावित छ र साथसाथै तपाईँको चाहिँ स्वास्थ्य क्षेत्र, मैले अघि नै भने स्वास्थ्य क्षेत्र जहाँ नियमित रूपमा स्वास्थ्य चेकअप गराउनु पर्छ, तपाईँ ज्येष्ठ नागरिक होस् चाहे महिला होस् चाहे अन्य रोगीहरू दीर्घ रोगीहरू होस् उनीहरूले चाहिँ सहज रूपमा चाहिँ आफ्नो स्वास्थ्यलाई चाहिँ होइन तपाईँको परीक्षण गर्न पाएका छैनन्, अकालमा ज्यान गुमाउनु पर्ने अवस्था छ र साथसाथै जो मैले फेरि रिपिट गरेँ कि दैनिक ज्यालादारी गर्ने, दैनिकी गुजारा गर्ने, पेसा व्यवसाय चलाएर दैनिक झान्ने यस्तो वर्ग समुदाय चाहिँ सबैभन्दा बढी चाहिँ प्रभावमा परेको देखिन्छ।
प्रदेश स्तरीय मानव अधिकार अनुगमन समितिमा तपाईँ संयोजक हुनुहुन्छ, यसले पछिल्लो समय कसरी काम गरिरहेको छ सुदूरपश्चिममा?
हो, एकदमै यो एउटा सान्दर्भिक प्रश्न यहाँले सोध्नुभयो, यसले कसरी काम गरिरहेको छ भन्नुहुन्छ भन्दाखेरिमा अब यहाँको चाहिँ अब यो प्रदेश स्तरको खास गरी COVID-19 नै ध्यानमा राखेर प्रदेश स्तरीय मानव अधिकार समिति गठन भएको हो। यसमा खास गरी क्वारेन्टाइनको व्यवस्थापन कुराहरू, PCR को परीक्षण कुराहरू, अन्य रोगीहरूको अवस्था के छ, परीक्षण को दर कस्तो छ र अब यो तपाईँको चाहिँ दीर्घ रोगीहरूलाई चाहिँ सहज रूपमा चाहिँ तपाईँको उपचार गर्न पाएको छ कि छैन र आम नागरिकहरूले सहज रूपमा खाद्य आपूर्तिको व्यवस्था कस्तो भएको छ, आवागमन र पेसा व्यवसायहरूको ले कसरी उहाँहरूले चाहिँ आफ्नो दैनिक जीवन उपार्जन गरेर राख्नु भएको छ र खास गरी सीमान्तकृत वर्गहरू उहाँहरूको दैनिक जीवन कस्तो छ यो बारेमा र साथसाथै यो बिचमा यो पेन्डामिक अवस्थामा अन्य तपाईँको जस्तो अब भायोलेसनका घटनाहरू हुनसक्छन्, जस्टिसका पाटहरू हुनसक्छन्, त्यसमा चाहिँ राज्यको निकायहरूले कसरी काम गरिरहेको छ भनेर चाहिँ मानव अधिकार आयोगले एउटा चेकलिस्ट पनि तयार गरेको छ र त्यो चेकलिस्टको आधारमा समग्र मानव अधिकारको अवस्थाको बारेमा पनि अनुगमन गर्ने गरेको छ र अनुगमन यो समितिको मुख्य उद्देश्य के हो भन्नुहुन्छ भन्दाखेरिमा यो अनुगमन समितिले प्राप्त गरेका तथ्यहरूको आधारमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई पनि आवश्यक सुधार गर्नुपर्ने अवस्थामा सुधारको लागि सुझाव दिने, सिफारिस गर्ने कुराहरू र ध्यानकर्षण गर्ने कुराहरू, जुन किसिमको प्रदेश संघ स्थानीय निकाय बीचको एउटा कोअर्डिनेसनका कुराहरू छन्, कोलाबोरेसनका कुराहरू छन्, त्यसमा पनि त्यो पाठमा पनि कसरी काम गरिरहेको छ भनेर समग्र एउटा मानव अधिकारको अवस्थाको बारेमा तथ्य पत्ता लगाएर यसलाई चाहिँ नागरिकको मानव अधिकारलाई यो पेन्डामिक अवस्था पनि कसरी सहज गर्ने, सरलीकृत गर्ने भन्ने उद्देश्यका साथ स्थापित भयो, त्यही रूपमा चाहिँ काम गरिरहेछौँ। जस्तो तपाईँको यहाँलाई भनौँ अब हामीले बेला बखत मिटिङ पनि गरिरहेछौँ, एउटा फिजिकल मिटिङका कुराहरू, जुम मिटिङका कुराहरू र प्रदेश सरकारसँग पनि हामी बसेका छौँ, नागरिक समाजसँग पनि, विषयगत नागरिक समाजका तपाईँको अगुवाहरूसँग पनि, उहाँहरूसँग पनि, विभिन्न सङ्घ संस्थाहरू जो विषयगत सेक्टरमा काम गर्छन् सुरक्षा निकाय प्रशासन सबैसँग र स्थानीय तहसँग पनि हामीले चाहिँ छलफल गरेर यो समस्याहरूको पहिचान गरेर उहाँहरूलाई पनि हामीले सुझावहरू सिफारिसहरू गर्ने गरेका छ।
यस्तो अवस्थामा मानव अधिकारको संरक्षण र प्रवर्धनमा कसको के भूमिका हुन्छ जस्तो लाग्छ यहाँलाई?
मुख्य कुरा के हो भन्दाखेरिमा अहिलेको यो जुन यो महामारीको अवस्था छ, पेन्डेमिकको अवस्था छ, कुनै एउटा निकायलाई दोष दिएर अथवा कुनै एउटा निकायमाथि नै सबै कुराहरू थोपारेर मात्र हुँदैन। यसमा नागरिक समाज, आम पब्लिक, त्यसै गरी राज्यका निकायहरू, सङ्घ प्रति स्तरीय तहहरू जसको जुन भूमिका छ संविधान कानुनले हामीलाई विभिन्न किसिमले विभिन्न तहमा चाहिँ एउटा भूमिकाहरू दिएको छ, अधिकार क्षेत्रहरू छुट्याएको छ। प्रदेश सरकारको एउटा आफ्नो क्षेत्राधिकार छ, उसले प्रदेशभरिको चाहिँ मानव अधिकारलाई कसरी चाहिँ एउटा सामान्य बनाउने र स्थानीय तहहरूलाई जुन एउटा नागरिकको वडा स्तरमा पनि कस्तो अवस्था छ उहाँहरूले हेर्ने कुराहरू र सङ्घले पनि नीतिगत सवालहरूमा चाहिँ कसरी यसलाई चाहिँ यो अवस्थालाई चाहिँ हामीले चाहिँ ह्युमन राइटको प्रोटेक्सनलाई कसरी गर्ने भन्ने कुराहरू यो तपाईँको संविधान र कानुनले पनि स्पष्ट गरे हुनाले चाहिँ सबै निकायहरूको चाहिँ एउटा एकजुट भएर चाहिँ लाग्ने हो भने पक्कै पनि अब अहिलेको अवस्थालाई हामीले चाहिँ सामान्यकरण गर्न सक्छौँ। त्यो हुनाले चाहिँ अब भूमिका सबैको आफ्नो तर्फबाट भूमिका छ र यो भूमिकालाई हामीले एउटा समन्वयात्मक तरिकाले एउटा कोअर्डिनेसन र कोलाबरेट भएर चाहिँ जानुपर्ने हुन्छ।
कार्यक्रमको अन्तिममा के भन्न चाहनुहुन्छ?
यसमा चाहिँ अब मैले चाहिँ अब भन्नुपर्ने कुराहरू के छ भने अब अहिले जुन किसिमले चाहिँ यो महामारीमा विभिन्न पेसा व्यवसायहरू जो युथहरू पनि छन्, युवाहरू पनि छन् होइन, उहाँहरू बेरोजगार भएको अवस्था छ। कहिल्यौँ अब भारतबाट र विदेशबाट पनि आइराखेका छन्। बेरोजगारी बढ्दो छ र अब एउटा सिनारियो के पनि देखिरहेको छ भने, के खतरा पनि देखिरहेको छ भने, युवाहरूमा पनि जुन एउटा देशको भविष्यको निर्माणको रूपमा निर्माणको लागि उहाँहरूको जिम्मामा अथवा उहाँको काँधमा देश छ, जस्तो यो एउटा यो कारणले गर्दाखेरि एउटा फ्रस्ट्रेसनमा आउने, जसले गर्दाखेरिमा सुसाइडका घटनाहरू होइन, बेरोजगारी छ, घरमा चाहिँ एउटा गरिबी बढ्दैछ, अर्को आय आर्जनको बाटो छैन। यसले गर्दाखेरिमा यो पछिल्लो समयमा जसरी जुन तरिकाले सुसाइडका घटनाहरू, आत्महत्याका घटनाहरू छन्, आपराधिक घटनाहरू छन्, भोलि यस्तै किसिमले बढ्नेमा लुटपाट र अन्य आपराधिक घटनाहरू पनि घट्न सक्छन् र साथसाथै यो अब तपाईँको घरेलु हिंसामा जो महिलामाथि हुने हिंसाहरू, घर परिवारमा माथि हुने हिंसाहरू छन् र यो बेसिक नपर्ने जुन सम्भावनाहरू छन् यसलाई पनि हामीले चाहिँ यो हेर्नुपर्ने हुन्छ र यसको न्यूनीकरणको लागि पनि समयमै हामीले चाहिँ तपाईँको सरकारहरूले सम्बन्धित निकायले पनि र सबैले पनि यसलाई सोचेर यसलाई समयमै व्यवस्थापन गर्नुपर्ने हुन्छ।
हवस्, महत्त्वपूर्ण समयका लागि धन्यवाद।
हुन्छ, यहाँलाई पनि धन्यवाद। खास गरी यो इन्सेकद्वारा तयार गरिएको जुन यो रेडियो कार्यक्रम छ यसको लागि आयोजक संस्था र रेडियो धनगढी परिवार सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख झंकर बहादुर राउल। अब प्रस्तुत छ साताको गतिविधि।
सुदूरपश्चिममा बिहिबार थप 36 जनामा कोरोना पुष्टि भएको छ। सिटी प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज 36 जनामा संक्रमण पुष्टि भएको हो। तीनवटै प्रयोगशालामा पछिल्लो 24 घण्टामा 921 जनाको कोरोना परीक्षण भएकोमा भैतडीका 17, कैलालीका 12, डोटीका 6 र बझाङका 1 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या 5,694 पुगेको छ। संक्रमण पुष्टि भएका 4,700 बढीले कोरोना जितेको दावी गरेको छ भने 14 जनाको मृत्यु भइसकेको छ। सेती प्रादेशिक अस्पतालका 12 स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। पहिलो पटक साउन 1 गते 1 जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएकोमा अहिलेसम्म संक्रमित कर्मचारी र स्वास्थ्यकर्मीको संख्या 12 पुगेको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले संक्रमित मध्ये 3 जना सरसफाई कर्मचारी र बाँकी स्वास्थ्यकर्मी रहेको जानकारी दिनुभएको छ। कैलालीमा सिभिल बैङ्कका 3 जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा कार्यरत 3 जनामा संक्रमण पुष्टि भएको हो। धनगढी महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले धनगढीमै नमुना सङ्कलन गरी परीक्षण गरेका 3 जना कर्मचारी सिभिल बैङ्कको लम्की र जानकी गाउँपालिकाको शाखामा कार्यरत रहेको खुलेको बताउनु भएको छ। सुदूरपश्चिम प्रदेशमा थप 2 जना प्रहरीमा कोरोना पुष्टि भएको छ। कञ्चनपुर र अछाम जिल्लाका 1-1 जना प्रहरीमा संक्रमण पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या 22 पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुरामा 6, कञ्चनपुरका 6, कैलालीमा 4, डोटीका 3 र अछाममा 3 जना गरी 22 जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयो। र कैलालीमा कोरोना संक्रमण न्यूनीकरण गर्न सरकारले निषेधाज्ञा जारी गरेको आठौं दिन हुँदा नागरिकको जनजीवन प्रभावित हुँदै गएको छ। कोरोना संक्रमण कम गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ 5 गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको हो। शुक्रबार निषेधाज्ञाको आठौं दिनमा नागरिकहरूले जनजीवन कष्टकर बन्दै गएको छ। दैनिक ज्यालादारी गरी खानेवर्ग झनै समस्यामा परेका छन्।
मानवाधिकार शिक्षा कार्यक्रमबारे राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी @insec.org.np पत्र पठाउन र facebook.com/insec radio कमेन्ट लेख्न सक्नुहुन्छ।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथी चक्र रोकाएलाई धन्यवाद दिँदै म निराजन परियार पनि बिदा हुन्छु। नमस्कार।